उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी विगत 8 श्रृंखला यता दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन गरिरहेका छौं। गएको साता हामीले 136 पृष्ठमा लगेर चपाइएको अनुहारलाई विश्राम गरेका थियौं। आज यसै उपन्यासको अन्तिम श्रृंखला लिएर आएका छौं। चपाइएका अनुहार साझा प्रकाशनले बजारमा ल्याएको दौलत विक्रम विष्टको उपन्यास हो। यो पहिलो पटक विक्रम सम्वत 2030 सालमा प्रकाशन भएको थियो। अहिले यसका 9 संस्करणभन्दा बढी मुद्रण भइसकेका छन्। औपन्यासिक क्षेत्रमा नयाँ क्षितिज शीर्षक दिएर यसमा तारानाथ शर्माले लेख्नुभएको भूमिका मञ्जरी र एक पालुवा अनेकौं याम जस्ता नेपाली सामाजिक जीवनको मनोविश्लेषणात्मक अध्ययन प्रस्तुत गर्ने दुई मोटा उपन्यासहरू लेख्ने दौलत विक्रम विष्टको वरिष्ठ कलमले चपाइएका अनुहार भन्ने अचम्मको संयमित र विचारोत्तेजक पातलो उपन्यास जन्माएको छ। हुन त छोटो कथा लेखेर विष्टज्यूको कलमले आफ्नो प्रतिभाको सुन्दर परिचय दिँदै आएको नै छ र यस क्षेत्रमा देखेको उहाँको कलात्मक परिष्कार प्रशंसनीय पनि छ। तापनि जुन शैलीगत अनुशासन र सुनियोजन चपाइएका अनुहारमा प्रयुक्त छन् तिनको तुलना उहाँका अरू कथात्मक रचनाहरूसित हुन सक्दैन। यो उपन्यास पढेपछि कस्तो अनुभूति हुन्छ भने बल्ल दौलत विक्रम विष्टको औपन्यासिकताले प्रतिभाका किरणहरू फुटायो। चपाइएका अनुहारको अन्तिम श्रृंखला वाचन पृष्ठ 133 अब सुरु हुन्छ। किम्रिक मेरो अनुहारमा टकटकी बाँधिदिन्छ। अझै उसका आँखा तेजी लाउन सकेका छैनन्। मानौ उसले आबादी क्षेत्रलाई छाडेर यो जंगलभित्र आएको कुरालाई विश्वासै गर्न सकेको छैन। विश्वास गरे पनि मरूभूमिको बतास र आँधीको स्मृतिले भाँचिसकेको छ। तर म केही बोल्दिनँ। मैले त्यो स्वास्नी मान्छेको तृष्णालाई बुझेको छु। यो जंगलमा त्यस किसिमको स्वाद दिने फल पाउन असम्भव चाहिँ छ। फेरि लिचीको जस्तो स्वाद दिने एउटा जातिको फल जसको स्वादलाई पछिल्लो वर्षमा किम्रिक र मैले लिइसकेका हुन्छौँ त्यसलाई लगेर म त्यो स्वास्नी मान्छेको अगाडि राख्दै भन्छु, फ्राउ, यसको नाम हामीले अङ्गुर राखेका छौँ। अङ्गुर, ऊ हाँसिदिन्छे। तपाईँ जस्तै उज्यालो छ फ्राउ यो, म उसको हाँसोमा हाँसो मिलाउँदै भन्छु। वास्तवमा यसलाई सम्झेर खानुहोस् फ्राउ, मलाई लाग्छ यसले तपाईँलाई निराश गर्दैन। बोल्दा बोल्दै त्यो फलको बोक्रा छोडाएर त्यसको सेतो सेतो गुदीलाई उसको हातमा राखिदिन्छु। औपचारिकताको प्रश्न र समस्या छैन यहाँ। म हातको हत्केलालाई नै रिकापी सम्झने कुरामा अभ्यस्त भइसकेको छु। त्यो स्वास्नी मान्छे अभ्यस्त भइसकेकी छ। किम्रिक पनि अभ्यस्त भइसकेको छ। त्यो स्वास्नी मान्छे त्यसको स्वाद दिँदा दिँदै भन्छे, धन्यवाद अनन्त, म सम्झिन्छु, अब म बाँच्छु, अब म मर्दिनँ। साँच्चै मिठो छ अनन्त, कुनै दिन जर्मनी जाने मौका पाएँ भने यो फलको बिरुवालाई पनि म जर्मनी लैजान्छु अनन्त। म मुस्कुराइदिन्छु। ऊ साँच्चै नै भोकाएको मान्छे चाहिँ त्यो फललाई सोहोर्दै खान्छे। खाँदा खाँदै ऊ फेरि बोल्छे, म लिची र यो फललाई मिलाएर अवश्य प्रयोग गर्छु अनन्त, अवश्य म विश्वलाई एउटा नयाँ स्वादको फल चखाउन सफल हुनेछु। म फेरि हाँसिदिन्छु। रातको प्रेत चाहिँ प्रहरमा म फेरि उही आफ्नो पूर्व परिचित झोलुङ्गोमा दसिन्छु। अभिव्यक्तिको अन्तरालमा न कुनै किसिमका अनुहार छन्, न कुनै किसिमका घटना। म यो जंगलको कालो छाया जस्तो चकमन्न पनि छैन। मलाई यस्तो लाग्छ, मानव उही निराकार अङ्गले मेरो अज्ञानमै मलाई स्पर्श गर्न लागेको चाहिँ। भोलिपल्ट र पर्सिपल्टको रात पनि मेरो निम्ति त्यस्तै किसिमको रात हुन्छ। तर त्यो स्वास्नी मान्छे बिछोनामा सुतेकी सुती छे। किम्रिक र मैले उसका हरेक इच्छालाई त्यसै गरी पूरा गर्ने प्रयत्न गरेका छौँ, जस्तो कुनै रानीको इच्छालाई उसका दासहरूले पूरा गर्छन्। तर यहाँ दास र मालिकको प्रश्न छैन, चेला र गुरुको प्रश्न छैन, नेता र अनुयायीहरूको प्रश्न छैन, पूर्ण स्वाधीन छौँ यहाँ। फेरि पनि कुनै कस्तो खालको छ मान्छेको मन, यो स्वास्नी मान्छेको हरेक आज्ञालाई पालन गर्दा आनन्द मान्छु लाग्न थाल्छ। मान्छे पूर्ण रूपले स्वाधीन हुन कहिले पनि चाहँदैन, पूर्ण स्वाधीनता पनि मानौँ पूर्ण अस्वाधीन हुन्छ। पूर्ण दिन पनि कहिलेकाहीँ पूर्ण रात भए जस्तो, पूर्ण रात पनि कहिलेकाहीँ पूर्ण दिन भए जस्तो। तर म विचारक होइन, निश्चय पनि यो मात्र स्थिति बोध हो। तटस्थताको आह्वानले त पूर्ण स्वाधीनताकै आह्वान गर्छु। आहा, अहिले उही टह टह जुन छ झाउकिरीहरूको एकनाशसँग बिउजिरहेको उही परिचयभित्रको पनि तटस्थतालाई आह्वान गरिरहेछ स्वर। अव्यवस्थाभित्र पनि निरन्तर झल्किरहने उही प्रकाशपुञ्ज एकाएक किम्रिक मेरो अगाडि आएर उही ठट्याउलो स्वर उडाउँदै भन्छ, मिन फ्योरर, मेरो सलाम, अब बिर्गितको बच्चा कुनै हालतमा जङ्गली हुन सक्दैन। मतलब म धुनीको लफ्काको उज्यालोमा उतिर आँखा चिप्लाइदिन्छु। ऊ भर्खर भर्खर सगरमाथाको चुचुरामा विजयको झण्डा गाडेर फर्किएको तन्नेरी झैँ प्रतीत हुन्छ। उसको अनुहारको रङमा पलायनवादिताको जजलको किञ्चित मात्र पनि छैन। ऊ फेरि उही स्वरले दोहोऱ्याइदिन्छ, लक्ष्य फेला परिसक्यो अनन्त त्यसैले। तर म उसको कुरोलाई बुझ्दिनँ, सम्भवतः मभित्रको अल्झोलाई बुझिहाल्छौ। मेरो झोलुङ्गोको डोरी समाउँदै भन्छ, बुझेनौ के बुझौँ भन न, साँच्चै के थाहा पाउनु त तिमीले? कुरा के भने, हाम्रो वनवासको सम्भारलाई मैले सभ्य संसारमा पुर्याइसकेको छु, बुझ्यौ? कल्पनामा म सोध्छु। अरे कस्तो नबुझेको, कल्पनामा होइन साहेब, विपनामा। भर्खर भर्खर हाम्रो वायरलेसले एउटा जर्मन फौजी चौकीलाई समातेको थियो, मैले कुरा गर्ने सौभाग्य पाएको थिएँ मित्रजी। के साँच्ची? म चकित भएको अनुभव गर्दै झोलुङ्गोबाट उठ्छु। साँच्ची त हो महाशय, म झुटो बोलुँला र? आहा, म साँच्चै खुसी छु। अब बिर्गितको बच्चा जङ्गलको होइन सहरी हुनेछ, सभ्य हुनेछ, असभ्य होइन। हेरिराख अनन्त, सके आज राति नै हामीलाई लिन जहाज आइपुग्ला, नभए भोलि त निश्चय फरक पर्दैन। विश्वास छ तिमीलाई? म सोध्छु। अवश्य। ऊ बोल्दा बोल्दै फेरि खुसीको पुतली चाहिँ उफ्रँदै कटेरको भरै उक्लन्छ। राम्रो भयो बिर्गितको बच्चा सहरी हुने भयो, यस कुरामा खुसी मान्नुपर्छ मैले पनि। म फेरि झोलुङ्गोमा पल्टिएर आफूमाथिको आकाशलाई हेर्छु। सम्भव छ त्यो आकाशलाई मेरी बहिनी बुनुले पनि देखिरहेकी होली, मेरो जस्तो अनुहार र स्वादहरूले पनि देखिरहेका होलान्। तर म त्यतापट्टि सोच्न चाहन्न, जहाज आउँछ नै भनेर ठोकुवा पो कसरी गर्न सकिन्छ र? केही क्षणपछि फेरि किम्रिक मेरो अगाडि आइपुग्छ। अहिले पनि ऊ अघिकै जस्तै उज्यालोमा नुहाइरहेको अनुभव गर्न थाल्छु म। अहिले उसको हातमा झोलुङ्गो छ, जे होस् ऊ सँगसँगै मैले पनि खुसी अनुभव गर्नुपर्छ। यो निर्वासित जीवनमा उसको टेवा म भनेको छु भने मेरो टेवा पनि त ऊ बनेको छ। अहिले उसको ओठमा जर्मन भाषाको कुनै गीत खेलिरहेछ, गीत गुनगुनाउँदा गुनगुनाउँदै ऊ अगाडिको आवनुसको रूपमा झोलुङ्गोको तुना बाँध्न थाल्छ। म उसको एकाग्रतालाई भत्काइदिन्छु, यो झोलुङ्गो किन यहाँ? आज म यहीँ सुत्छु अनन्त, ऊ उत्तर दिन्छ। यहीँ सुत्ने रे? हो अनन्त, वर्षौँपछि आज मलाई यो आकाश चिने चाहिँ लागिरहेछ। आकाशमाथिबाट हेरिरहेका यी ताराहरू चिने चाहिँ लागिरहेछ। कुनै स्विन्टरमा छँदा बराबर यी ताराहरूलाई हेरेर म गीतले छुने प्रयत्न गर्थेँ, आज पनि त्यस्तै गरौँ जस्तो लागिरहेछ। ऊ झोलुङ्गोमा लम्बसार परेर साँच्चै आफ्नो भाषाको गीतको चकमन्नतालाई भत्काउन थाल्छ। मलाई थाहा छैन उसको गीतलाई कुन मनले सुनौ, उसको श्रीमती अहिलेसम्म पनि बेथाले पीडित छे, खालि औषधिको असरले ऊ निधाउन सकिरहेकी छे। उसको गीतले बिचरीको निद्रालाई भाँच्न पनि सक्छ, फेरि उसका पीडा मिश्रित स्वरले त्यो गीतलाई खल्लो तुल्याइदिन पनि सक्छ। म एकदम आफूभित्रको सम्पूर्ण आशंकालाई पखाल्ने कोसिस गरे चाहिँ झोलुङ्गोमा लम्पसार परेर आँखा चिम्लन्छु र चिम्लिरहन्छु, कुनै विघ्न बाधा परेन भने रातभरि। रात बाँचिन्छ, म त्यो झ्यालबाट प्रवेश गरिरहेको सूर्य किरणको उज्यालोमा त्यो स्वास्नी मान्छेतिर आँखा चिप्लाइदिन्छु। रातभरि प्रसव वेदनाले छटपटिएको उसको विकृत चाहिँ अनुहार अहिले बिहानी पखको ताल झैँ शान्त छ, विकारहीन फूलको थुङ्का झैँ छ। उसका नीला आँखाका परेली बन्द छन्। केही घण्टा अघि जन्मिएको त्यो गौर वर्णको बालक बाघको छालामा गुठमुठिएर ऊ निरै मस्त निदाइरहेको छ। तर रातभरि नै भने जसो निदाउन पाएको छैन आफू चाहिँ। बालक जन्मिएपछि साल खसेको थिएन, उसको औषधिको ब्यागमा यस्तो अवस्थामा काम लाग्ने खालको औषधि पनि थिएन। मैले आफ्नो गाउँले रूढी अनुसार किम्रिकको जुत्ता उसको कम्बरमा छुवाइदिएको थिएँ, तर पनि साल झरेको थिएन। अनि उसको कपालको गुजुल्टालाई उसको मुखभरि कोचेर बान्ता गर्न बाध्य गरिदिएको थिएँ। त्यो उपायले भने छोएको थियो बल्ल। त्यतिखेर पनि साल नझरेको भए उसको मृत्यु निश्चित थियो। ईश्वरप्रति कृतज्ञ हुनुपर्छ उसले। यो धरतीमा उसले फेरि पुनर्जन्म पाएकी नै हो। निश्चय आज उसले मृत्युलाई निराश तुल्याएकी छ। किम्रिकले तुम्लेटभरि पानी तताएर त्यो बच्चालाई नुहाइदिएको थियो र फेरि त्यो स्वास्नी मान्छेकै फ्रकले पुछेर बुको मेटाइदिएको थियो। उत्निखेरै साल काटेर जंगलमा खाल्डो खनी गाडिदिएको थिएँ मैले। रगतले भिजेको कपडालाई खरानीको झोलमा भिजाएर धोइवरी सुकाउन हालेको अहिलेसम्म सुकिरहेकै छ त्यो। त्यति काम सिद्ध्याएर भित्तामा अडेस लाएर आँखा चिम्लिएको किम्रिक अहिलेसम्म पनि निदाइरहेकै छ। कुन्नी अझै कति बेरसम्म निदाउने हो? थकाईको अनुभव त हुनुपर्ने हो मलाई पनि, तर थकाईको यो क्षणमा आँखामा यो कुन किसिमको भाव हो कुन्नी? मनले अवर्णनीय उज्यालोलाई स्पर्श गरिरहेछ। पिठ्यौमा लादिएको एउटा सिङ्गो पहाडको भार बिसाए जस्तो अनुभव, सुगन्धराजको फुलै फुलको बिछौनामा लडीबुडी खेले चाहिँ अनुभव, एउटा अत्यन्त सुन्दर कथा सृजन गरे चाहिँ अनुभव। कठै यो सुखानुभूतिको आयुर्दा लामो भइदिए, तर मलाई थाहा छ केही घण्टापछि त्यो उज्जवलता साकार हुँदा नहुँदै मेटिन्छ। आँखाका अगाडि फेरि उही उदासीन चरणहरू बज्न थाल्नेछन्। फेरि पनि हर्षित हुनुपर्छ मैले त्यो उज्यालोको स्पर्शलाई केही क्षणकै निम्ति भए पनि मनले अनुभव गर्न सकिरहेकोमा। म चुपचाप बाहिर निस्कन्छु। कतै आँधीको अंश छैन, कसैको स्वप्न राज्य आँसुको धारामा बग्ला भन्ने आभास छैन। लाग्न थाल्छ एउटा मिठो किसिमको निद्रा साराका सारा वातावरणमा घोलिए चाहिँ। म भरेङको खुड्किलो ओर्लेर चौतारीमा पुग्छु। कालो ढेडु बाँदर र बाँदरनी बच्चो बाँदरलाई लिएर हाँगा आँगामा हाम फाल्दै खेलिरहेका हुन्छन्। म त्यो स्वास्नी मान्छेले प्रयोग गरेको फूलको बिरुवातिर ध्यान दिन्छु। अरूहरू जङ्गली जातिका फूल सँगसँगै त्यो नयाँ जातिको फूल पनि फुलेको छ आज। हिजोसम्म त्यो फूल कुपिलाको रूपमा थियो, तर आज त्यसले रूप र आकार लिएको छ। धरतीमा आज पहिलोपल्ट देखा परेको छ। त्यो फूलको रङ त्यो स्वास्नी मान्छेको स्पर्शमा निदाइरहेको त्यो नवजात स्वप्निल आँखाको रङ जस्तै छ। थरीथरीका वासनादार जङ्गली फूलहरूको गुच्छा बनाएर माथि त्यो नयाँ जातिको फूललाई घुसारिदिन्छु म आकाशमाथि। उही पहिले झैं आज पनि जलपक्षीहरू तालको पानीलाई ताकेर उडिरहेका हुन्छन्। पारी किनारमा उभिएका अर्नाको एउटा सानो पाडो थुनमा मुख लाएर दुध चुसिरहेको हुन्छ। घुँडाघुँडासम्म पानीमा पसेको हात्तीको छावा आज पनि सुँडभरिभरि पानी लिएर रातको मृत्यु र दिनको जन्मलाई भेटिरहेको हुन्छ। फूलको गुच्छा लिएर म फेरि कटेरोको भरेङ उक्लिन्छु। अहिलेसम्म पनि किम्रिक निदाइरहेको छ, त्यो स्वास्नी मान्छे निदाइरहेको छ, र त्यो नवजात शिशु निदाइरहेको छ। म हेरिरहन्छु त्यो स्वास्नी मान्छे र त्यो नवजात शिशुको आकृति र आफूभित्र तस्विर खिचिरहन्छु। उसको खाने मुख र गालाको पाटा दुरुस्त उसकी आमाको जस्तो छ। छोरीको अनुहार जस्तो भयो भने भाग्यमानी हुन्छ भन्छन्, तर उसको नाक भने बाबुचाहिँको जस्तो छ। उभि नै रहन्छु म। मेरी बहिनी बुनु पनि जन्मदाखेरि यस्तै घोतुमुनी थिए। कठै बिचरियरी कस्ती भयो होली, कुन रूप की भैली जंगली कुइएका पातहरूमाथि भुनभुनाइरहेका माखाहरूमध्येको एउटा माखो जालबाट सट्ट पसि बच्चाको गालामाथि बस्छ। रुन थाल्छ बच्चा। संसारमा जुनसुकै बच्चा हेरे पनि उही एउटै किसिमको लक्षण, चाहे गोरो छाला लिएर जन्मेको होस्, चाहे पहेँलो छाला, चाहे गहुँ गोरो र कालो, हरेक किसिमको छाला भएका बच्चाहरूको रुवाई एउटै किसिमको उही चिया चिया। फेरि हरेक रङका आमाहरूले पनि बच्चाप्रतिको भावना उस्तै, केही फरक छैन एसियाली आमा र युरोपेली आमाको भावनामा। फेरि तँ तल म माथि बन्ने भावना कस्तो, फेरि युद्ध कस्तो, कि बिना युद्धले प्रगति सम्भव छैन। त्यो स्वास्नी मान्छे उठ्छे, फेरि बच्चालाई काखी चाप्छे, दुध चुसाउन थाल्छे। बच्चा शान्त हुन्छ, तिम्रीको पनि आँखा खुल्छ। ऊ उभिएर आङ तान्दै मतिर हेरेर भन्छ, तिमी सुतेका छैनौ अहिलेसम्म? सुत्नुला नि, सुत्नु र खानु नछ जीवनमा। म फेरि त्यो स्वास्नी मान्छेतिर फुलको गुच्छा बढाउँदै भन्छु, छोरो पाउनु भएकोमा खुसीमा छ। धन्यवाद दिँदै फुलको गुच्छालाई स्वीकार गर्छु। आहा, कति राम्रो, यसमा त नयाँ फुल देख्छु नि। हरनन्त, नयाँ नै होइन त यो? हो, नयाँ नै हो। उसको फुल समातेको हात फेरि मासतिर उचालिन्छ, फुलका थुङ्गाहरूले उसको नाकलाई छोपिदिन्छ। उसको रक्तहीन र जोरग्रस्त चाहिँ अनुहारमा प्रसन्नताका हरफहरू दगुर्न लागे चाहिँ अनुभव हुन्छ मलाई। फुलको गुच्छालाई फेरि काखमा ओह्रालेर ऊ बोल्छे, आहा, बासना पनि कति मिठो, कतै यो त्यही फुल त होइन हरनन्त जसको म प्रतीक्षा गरिरहेको थिएँ? म समर्थन गर्छु, हो त्यही फुल हो फ्राउ। हिजोसम्म यो कविता थियो, यसमा रङ पनि राम्रो चढिसकेको थिएन, तर आज यो फुलको कोपिला छ, यसमा रङ चढिसकेको छ। उसको ओठमा उही पूर्व परिचित स्नेह मिश्रित मुस्कान फैलिन्छ। प्रसुतिको ज्वरोले छोएको यो क्षणमा पनि व्यथित जस्ती देखेकी छैन ऊ। यो मात्र स्थिति बोध हो, तर यसलाई स्थिति बोधै त हो नि भनेर पन्छाउन सकिँदैन। हृदयका असरहरूबाट खुसीलाई खुसीकै विकिरण किसिमबाट ग्रहण गर्नुपर्छ, विस्मातलाई विस्मातकै किसिमबाट स्वीकार गर्नुपर्छ पर्छ, भलै त्यसको मूल्य अस्थायी किन नहोस्। अस्थायी जिन्दगीका अस्थायी बोधहरूलाई स्वीकार गरेन भने त्यो के उही ढुङ्गे देवताको हलाउँदैन र? जे होस्, ममा त्यति परसम्म उड्न सक्ने शक्ति छैन, विडम्बनाभित्रै छु म। विडम्बनाका अनुहारलाई थोकिदिन्छु भन्नेहरू पनि त विडम्बनाबाट मुक्त छैनन् नि। आफ्नो बच्चाको भाग किम्रिकलाई त्यो फुलको गुच्छा सुम्पिदिँदै ऊ बोल्छे, म आज आफूलाई भाग्यमानी सम्झिरहेको छु किम्रिक। आज एउटा नयाँ बच्चा जन्मिएको छ र आफै एउटा नयाँ फुल पनि फुलेको छ। यो कम हर्षको कुरा होइन किम्रिक। किम्रिक त्यो फुलको गुच्छा लिएर त्यसमा राखिएको नयाँ किसिमको फुललाई विशेषज्ञले चाहिँ हेर्न थाल्छ, सुँग्न थाल्छ। एकछिनपछि उही विडम्बनायुक्त स्वर उडाइदिन्छ, यो फुल तिम्रो बच्चा जत्तिकै राम्रो छ वीरगीत। म उतिर आँखा चेप्लाइदिन्छु, तर उसलाई उसको स्वरमा विडम्बना मिसिएको छ भन्ने अलिकति पनि बोध छैन। बोध छ त मात्र खुसीको। के म झुटो छु अनन्त? फेरि बोल्छौ, तिमी झुटो छैनौ, म सही थपिदिन्छु। तर मलाई लाग्छ म आडम्बरबाट रिक्त छु। आज यो फुलको जन्म, ऊ फेरि बोल्छे, आज यो फुलले सही रङ लिएको दिन। कस्तो संयोग, यो फुलको नाम सँगसँगै यो बच्चाको नाम पनि ह्यान्ड्रिक राखे कसो होला किम्रिक? किम्रिक मानव झस्किन्छ। ह्यान्ड्रिकको अस्तित्वलाई त म हरेक क्षणमा अनुभव गरिरहेकी छु किम्रिक, यो बगैँचामा, यो बगैँचाको फुलका थुङ्गाहरूमा। त्यति मात्र होइन किम्रिक, तिम्रो र मेरो खुसीमा पनि मलाई उसकै अस्तित्व झङ्कृत भए चाहिँ लाग्छ। ऊ भाँसिएर पनि बाँचिरहेको छ, ऊ मरेर बाँचिरहेको छ किम्रिक। ऊ झन् अस्तित्वान भएको छ बाँचिएकोले। किम्रिक लामो निश्वास उडाएर त्यो जन्मेको बच्चातिर आँखा टाँसिदिन्छ। मलाई लाग्छ फेरि पनि मृत्यु ह्यान्ड्रिकको आँखाले मानव उसलाई घोरिरहेछ। वातावरणमा फेरि उही लासै लासको गन्धको छनक, मानव त्यो छनकबाट मुक्ति छैन कहिले पनि। त्यो मानव सर्वत्र छ, मानव हरेक खुसीभित्र पनि त्यो लुकेर बसिरहन्छ। तर म त्यो स्थितिलाई बिउजाइरहने पक्षमा छैन। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताफ्रेजुङ, झापाको एफएम मेची ट्युन्स र बिरता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुनथर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाव एफएम र बुटवाल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णाली, साथै हुम्लाको रेडियो कैलाशबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको अन्तिम श्रृङ्खला सुन्दैछौ। अब यसको बाँकी अंश वाचन सुनौ। किम्रिक लामो निश्वास उडाएर त्यो जन्मेको बच्चातिर आँखा टाँसिदिन्छ। मलाई लाग्छ फेरि पनि मृत्यु ह्यान्ड्रिकको आँखाले मानव उसलाई घोरिरहेछ। वातावरणमा फेरि उही लासै लासको गन्धको छनक, मानव त्यो छनकबाट मुक्ति छैन कहिले पनि। त्यो मानव सर्वत्र छ, मानव हरेक खुसीभित्र पनि त्यो लुकेर बसिरहन्छ, तर म त्यो स्थितिलाई भ्युजाइरहने पक्षमा छैन। म दुवैको कुराको बीचमा विडम्बना उडाइदिन्छु। फ्राउ, आजको विषय कि हर्षको विषय होइन, आज त खुसी मनाउनु पर्ने हो। फेरि आत्मीय झैँ मुस्कानले छोपिदिन्छे मलाई। एकैछिन पहिले उदासीन किसिमको गन्धले बिटुलिएको वातावरण मानव नयाँ जातिको फुलै फुले छोपिन्छ। उही हर्षातिरेकमा डुबे चाहिँ स्वरमा भन्छे, खुसी त मनाउनु पर्छ नै हर अनन्त, आजको दिनमा पनि आनन्दित हुन नसके फेरि कहिले हुने। म पनि समर्थन गर्छु यस कुरालाई, किम्रिक भन्छ, के ठेगान छ र आज हामी यो खुसी बर्लिनको कुनै होटेलमा मनाउन पाउँछौँ कि? यो पनि सम्भव छ, त्यो स्वास्नी मान्छे दुचुस्ता जस्तै निधाएको बच्चालाई सुताउँदै भन्छे। तर बर्लिन जान पाइएन भने पनि सुर्ता मान्नुपर्ने कुरा केही छैन अनन्त, म तपाईँलाई एक बोतल हुस्की र एक बट्टा बियर टक्र्याउन सक्छु। फेरि ओहो हुस्की, म विस्मय उडाइदिन्छु। जादुको बाकस पो छ कि क्या हो तपाईँसँग? त्यस्तो केही छैन अनन्त, जर साहेबलाई कसैले दिन चार बोतल हुस्की जहाजमा राखेको थियो, त्यसमध्ये दुई बोतल त चट पारिसक्नु नै भयो, अब दुई बोतल छ, त्यसमध्ये एक बोतल तपाईँहरूलाई। किम्रिक अहिले नै नाचिहाल्छ कि भने चाहिँ गरी नृत्य मुद्रामा एक फनको घुमिहाल्छ। फेरि त्यो स्वास्नी मान्छेको अनुहारमा चुम्बनको छाप बसाल्थे भन्छ। प्रिय, लाख लाख धन्यवाद तिमीलाई। त्यो स्वास्नी मान्छे मुस्कुराइदिन्छे, म मुस्कुराइदिन्छु, इम्रिक मुस्कुराइदिन्छ। मुस्कानका लहरहरूलाई अनुभव गर्दा गर्दै फेरि त्यो स्वास्नी मान्छे सुत्छे। ऊ सुत्केरी त्यसमाथि रातभरि नै भने जस्तो नसुतेकी, उसलाई आराम लिन दिनु निकै जाति कुरा हो। म फेरि किम्रिकलाई लिएर पटेरो बाहिर निस्कन्छु। तिम्रो जहाज आउने कहिले हो कहिले? भरिङ उर्लिँदा उर्लिँदै म भन्छु, यहाँ आन्द्रा छुत्ती खेल्ने भइसक्यो, भण्डारमा केही छैन खानेकुरा। म उतिर आँखा चिप्लाइदिन्छु, ऊ मतिर आँखा चिप्लाइदिन्छ। त्यस्तो स्थिति उपस्थित भयो कि ऊ त्यसै गरी आँखा चिप्लाइदिन्छ। म फेरि भन्छु, सुत्केरीलाई केही ताजा कुरा खुवाउनुपर्छ। ऊ समर्थनमा चट्टानतिर आँखा फर्काउँछ। सूर्य जङ्गलै जङ्गल पारी नौकोस टाढाको अग्लाइभन्दा निकै माथि माथि उक्लिसकेको छ। इम्रिकको अड्कल अनुसार अहिलेसम्ममा त कुनै न कुनै जहाज आइपुगिसक्नुपर्ने थियो, तर आकाश रित्तो छ, जहाजको सट्टा एउटा चिल कावा खाइरहेको छ। सङ्केतको निम्ति राखिएको त्यो झन्डा त पुरानो भइसक्यो अनन्त, जहाज निर्दिष्ट ठाउँ फेला पार्न नसकेर फर्कियो भने नि? शिकारको निम्ति जङ्गलभित्र पस्नुभन्दा पहिले नै सङ्केत चिन्हको व्यवस्था मिलाउन चाहन्छौ। मलाई त्यहीँ छाडेर ऊ फेरि कटेरोभित्र पस्छ। बतासको मन्द मन्द स्पर्शमा त्यसै त्यसै मस्किरहेका रङ्गीत चङ्गी फुलहरूका बीचमा उभिएर उसलाई पर्खिरहन्छु म। नजिकैको रुखमा हरिया हरिया आँगाहरूमा गुण बनाई भुनुन्न भुनुन्न भुनभुनाइरहेका माउरीहरू म माथिको आकाश तरेर छरिन्छन् रङ्गी बिरङ्गी फुलै फुलका थुङ्गामा। किम्रिक फेरि उही प्यारासुटको दुई टुक्रा कपडा लिएर आइपुग्छ। एक टुक्रालाई एउटा लामो बाँसमा अल्झाएर वरिपरिको सबभन्दा अग्लो रुखमाथि बाँधिदिन्छु जङ्गली केतुकेको डोरीको पाटले। झण्डा मात्र फरार चित्त बुझ्दैन उसलाई, वरिपरिका पत्कर र धुस्नाहरू बटुलेर ऊ फेरि धुवाँ उडाइदिन्छ। उसलाई त्यो झण्डामा भन्दा बढ्ता विश्वास छ धुवाँमाथि। त्यताको काम सिद्ध्याएर हामी फेरि तालको किनारै किरार हिँड्न थाल्छौँ शिकारको गन्ध सुँग्दै। शिकार त छन् तालमाथि पनि, तर म त्यहाँ जमेको शान्तिलाई आज पनि भत्काउने पक्षमा छैन, आजसम्म भत्काएको पनि छैन, त्यसलाई विडम्बनाको संज्ञा पनि दिन सक्दिनँ। शिकार अन्य कतै फेला परेन भने म त्यसलाई नभत्काई सुख पनि छैन। हामी हिँडि नै रहन्छौँ। एक डेढ माइल जति टाढा पुगेपछि टाढा कतैबाट आइरहेका राजहाँसका बथानलाई समात्छन् किम्रिकका आँखाले। टामीगनको गोली सन्सनाइदिन्छु म बथानलाई ताकेर। दुईटा हाँस भुइँमा खस्छन्। म त्यसका सेता सेता प्वाख र भुत्लालाई अनुभव गर्न थाल्छु। सेता सेता भुत्लालाई भिजाएर बगिरहेको रातो रातो रगतलाई अनुभव गर्न थाल्छु। तर संशयले थरथराएको छैन म। विभ्रान्त बुद्धिले एकाएक हराएको बाटो पहिलाए चाहिँ किम्रिक उज्यालो देखिन्छ। दुवै हाँसलाई टिपेर ऊ आफ्नो कम्मरको प्यारासुटको टुक्रा भिजाउन थाल्छ त्यही रगतमा चोपलेर। म बुझिरहेछु ऊ त्यो रगतले भिजेको कपडालाई झण्डा बनाएर त्यो ठाउँमा फरफराउन चाहन्छ जहाँ हेन्ड्रिक हराएको थियो, जहाँ अहिलेसम्म पनि भोका गोईहरू घातक आँखा उगारिरहेका छन्। यो जङ्गलमा उर्लने सम्भावनाभित्र अटाएको हवाईजहाजलाई ऊ बचाउन चाहन्छ काल झैँ मुख रहे बाहिरहेको त्यो तालबाट। कठै उसको मनको सूक्ष्म तार कति कोमल किसिमले गाँजिएको छ अहिलेसम्म पनि यो थलोमा नआइपुगेको त्यो हवाईजहाजभित्रका आँखा र अनुहारसँग। मारिएका हाँसलाई झुन्ड्याएर किम्रिक फेरि त्यही बिच्छुकी तालतिर जाने बाटो समात्छ। उसँग हिँड्नुपर्ने कुनै बाध्यता छैन। म त्यसतिर जाँदै नजान पनि सक्छु। त्यताबाट फरक्क फर्किएर फेरि कटेरोमाथि पुगी त्यो स्वास्नी मान्छेसँग गफ गरेर बस्न सक्छु। ओर्लने सम्भावनाभित्रका आँखा र अनुहारलाई शत्रुका हारका रूपमा उभ्याएर किम्रिकभित्रको युद्धलाई बिउजाइदिन सक्छु, अथवा निष्क्रिय भएर खैँजडी बजाइरहन सक्छु। तर मभित्र कुन किसिमको रङ पोतिरहेछ कुन्नी। त्यो निर्दिष्ट स्थानमा पुगेपछि म रुख चढ्छु। किम्रिकलाई गुनासोमा भिज्ने मौका दिएको छैन मैले। त्यो नदिनुभित्र मसँग मेरो अहमको गुन्जाइस पनि छैन, न त छ परोपकारको भावना नै। म तटस्थ हुन सकिरहेछु अहिले आफ्ना क्रियाकलापहरूबाट पनि। एउटा लामो घोचामा त्यो रगतले भिजेको कपडालाई रुखको टुप्पोको हाँगामा डोरीले अल्झाएर के ओर्लिन लागेको हुन्छु साँच्चै नै अनुभव गर्न थाल्छु म हवाईजहाजको आवाजलाई। किम्रिक पनि मुक्त भएको छैन त्यो अनुभवबाट। कहिल्यै हवाईजहाज नदेखेको गाउँले चाहिँ ऊ कराउन थाल्छ हवाईजहाज हवाईजहाज भनेर। एउटा मात्र होइन तीन तीनवटा हवाईजहाज म किम्रिकका आँखाको उज्यालोमा उदाइरहेका हरफहरूलाई रुखबाट ओर्लँदा ओर्लँदै पनि अनुभव गर्न थाल्छु। ती तीनवटा हवाईजहाजमा किम्रिक त्यो स्वास्नी मान्छे र उसको बच्चा मात्र किन, त्यो फुल बिरुवा पनि हटाउन सक्छ जसको नाम हेन्ड्रिक राखिने भएको छ। त्यो बिरुवा मात्र होइन त्यो बिरुवा वरिपरिको माटो हटाउन सक्छ जसमा त्यसका जरा फैलिएका छन्। हटाउन सक्छ, निकै हटाउन सक्छ। त्यो कटेरोभित्रका साराका सारा बाघ भालुका छाला हटाउन सक्छन्। बगैँचाका साराका सारा फुलका बिरुवाहरू हटाउन सक्छन्। सबभन्दा खुसीको त कुरा त के भने वर्षौँ वर्षसम्म यो डरलाग्दो जङ्गलको भयानक चकमन्नताले अचेटेको छातीलाई हर्ष र विस्मातको अनुभव दिन सक्छ। हल्ली खल्ली पुलिस थाना अनि सोजन र परिवारहरूको अनुभूति दिन सक्छ। आँगन र आँगन बाहिरको चौरमा दौडिँदै हिँड्ने चञ्चले चकचके बालक चाहिँ दौडिन थाल्छ किम्रिक। जहाज अब हाम्रो कटेरोमाथिको आकाशमा परिक्रमा गर्न थाल्छ केही तल ओर्लिएर। अब तीन फन्का जति मात्र त्यो तालमाथि ओर्लन सक्छ। किम्रिकको हर्षातिरेकमा बाधा पुर्याउन म ऊ सँगसँगै म पनि दौडिन थाल्छु। तर दुर्भाग्य हाम्रा पाइलाहरू अहिले 100-200 गज जति बाटो छोट्याउन पनि पाएको हुन्न। ती हवाईजहाजले बम खसाल्न थाल्छ। फेरि बिउजिन्छ हामीले बिर्सिसकेको उही युद्धको आभास, उही मर्ने र मार्ने कुराको विक्षिप्त छनक, उही मान्छे मात्र बारुदको पुञ्ज भएको दुर्गन्ध। साँच्चै मान्छे खै कहाँ छ? मान्छे त मेहमत भइसकेको छ, ध्वासो भइसकेको छ, डेमन भइसकेको छ र युद्ध भइसकेको छ। यथार्थमा मान्छे त पहिले नै पो मरिसकेको छ। शताब्दी शताब्दीदेखि जङ्गल गुफा र मैदानमा छरिएका उसका कुहिएका लासहरू दुर्गन्ध पो उडाउँदैछन्। ऊ त मात्र कुहिएको लास हो, खालि उसका अस्थि पञ्जरमा सहस्रौं शताब्दीपछि बिउजेको र्यालेर गनाउने सञ्चेतना पो स्वयंलाई मान्छे हुँ भन्ने घोषणा गर्दै आइरहेको छ। किम्रिक सँगसँगै पत्करहरूमा दगुर्दा दगुर्दै अगाडि बम खसेको अनुभवले भुइँमा लम्पसार पर्छु म किम्रिकलाई च्यापेर। भुइँमा लम्पसार परेको परै जङ्गलभित्रको चकमनतामा बिउजिरहेको सन्तासका हाहाकारलाई अनुभव गर्न थाल्छु। हात्ती र अर्नाहरूको चित्कार, भालु र हरिणहरूको चित्कार, बारासिङ्गे र जिराफहरूको चित्कार, बम विस्फोटनको आवाज चट्टानहरूमा टकराई टकराई चकमनतामा चिप्लिन्छ र चिप्लिरहन्छ। हरेक बम विस्फोटनपछि उही श्रेष्ठ महाकाव्य र निर्माण लासमा अनुवाद भएको गन्धको छनक, अरू बुद्धको मृत्यु भएको शोक गीतको आवाज, धरतीलाई छातीले स्पर्श गरेको गरै अझै आकाशमा कावा खाइरहेका ती हवाईजहाजलाई छाम्छु। साँच्चै पत्याउनै सकिँदैन मान्छेको मस्तिष्क र सभ्यताको प्रतीक त्यो जहाजले कालको रूप लिएको कुरालाई पत्याउनै सकिँदैन। त्यसका आविष्कारहरूले त्यसलाई आविष्कार गर्दा रियाले सञ्चेतनालाई अगाडि राखेका थिए भन्ने कुरालाई कठै जीवनले के मागेको थियो, के भइरहेछ। किम्रिकभित्रको कविको आकाश त्यसै त्यसै थाक्छ। म उसको विक्षिप्त रङलाई अनुभव गर्न थाल्छु। राम्रो कुरा हो, यन्त्रणाको यो असह्य क्षणमा पनि मेरो सोच्ने शक्ति मरिसकेको छैन। किम्रिकका गीतका पुस्तकहरू उसभित्र हरहरी बलिरहेको दृश्यलाई म अनुभव गर्न थाल्छु। स्वादिला स्वादिला खानेकुरा खाने, गिटारको धुनमा चुम्बकीय पाखुरामा बेरिएर नाच्ने रहरमा पहिरो आएको दृश्यलाई पनि म अनुभव गर्न सक्छु। तर त्यस किसिमको अनुभवको बुद्धिसम्म चेतना पनि त अचानक मडारिएको यो व्याधिले कुण्ठित भइरहेछ। निश्चय मन उज्यालोको अभ्यर्थना गर्छ, तर त्यसै त्यसै काम्न थाल्छन् उज्यालाका मुस्लाहरू। उफ, हात भएर पनि हात भाँचिए चाहिँ अनुभव, मस्तिष्क भएर पनि मस्तिष्कमा भूस भरिए चाहिँ अनुभव लाग्न थाल्छ। सनै सनै चिसो चिसो समाधिमा अनुवाद हुँदै गइरहेको छु म स्वयं। अहिलेसम्म पनि चिरिरहेको छ जहाज जंगली रूखहरूका टुप्पा माथि माथिको आकाशलाई। उसभित्रको हिंसा अझै अगाएको छैन। त्यो जहाजका आँखा छली छली म फेरि दगुर्न थाल्छु किम्रिकलाई तान्दै रूखहरूका चौधुवा मुनि मुनिबाट। खसालिएका बमको आगोले टिपेका जंगली सुकेका पातहरू बल्न थाल्छन्। झनझन चर्किँदै गइरहेको डडेलोले सन्त्रसित साराका सारा जीवजन्तुहरू त्यसै त्यसै दगुर्न थाल्छन्। जताततै अतालिएर बाघहरू दौडिरहेछन्, बँदेलहरू दौडिरहेछन्, हात्ती र अर्नाहरू दौडिरहेछन्, मृग र बारासुङ्गीहरू दौडिरहेछन्। घात र प्रतिघातका प्रश्न र समस्याहरू मेटिएका छन् हरेक आँखाबाट। मात्र भ्युजिरहेछ युद्धको आगो, सृष्टिको सबभन्दा श्रेष्ठ प्राणी मान्छे नामधारी जीवले सल्काइदिएको। जंगली जनावर चाहिँ लखेटेका हामी कटेरोमा आइपुग्छौँ। तर खै त्यहाँ कटेरो, खै मैले र त्यो स्वास्नी मान्छेले निर्माणको दायित्व बोकी तयार पारेको बगैँचा र त्यो नयाँ जातिको फूल, हरे त्यहाँ कटेरो छैन। कटेरोभित्र आफूलाई सुरक्षित सम्झिरहेकी आजै मात्र सुत्केरी भएकी त्यो स्वास्नी मान्छे छैन, साँच्ची साँच्ची छैन। उसको काखको न्यानोमा निदाइरहेको त्यो नवजात शिशु पनि छैन, भताभुङ्ग भइसकेको छ त्यो कटेरो, भताभुङ्ग भइसकेकी छ त्यो स्वास्नी मान्छे, अनि भताभुङ्ग भइसकेको छ त्यो नयाँ बालक, सब थोक भताभुङ्ग भइसकेको छ। किम्रिकले तयार पारेको वायरलेस रहेको त्यो सानो जहाज, अगाडिको त्यो बगैँचा र त्यो नयाँ जातिको फूल, सबका सब भत्किसकेका छन्। चित्रवत उभिरहन्छु किम्रिकभित्रको कविका आँसुले रिक्त आँखा बमले ढालेको र डढाएको त्यो कटेराको अवशेषमा अड्किन्छ म जस्तै। त्यो सुन्दर स्वास्नी मान्छेको आकृति एकदमै मेटिसकेको छ, ऊ मान्छे थिए भन्ने नै लाग्दैन, ऊ डढेको ठुटो भइसकेकी छ। अहिलेसम्म नाम नपाएको त्यो नामहीन बालकका बमका छिर्काले काटिएका हातखुट्टा छरिएका छन्। म आँखा चिम्लन्छु, युद्धमा यस्तै हुन्छ, युद्धका आँखामा यो स्वाभाविक हो। यी आँखाले कैयन कैयन पल्ट भोगेका छन् यस्ता विभत्स दृश्यलाई, फेरि पनि कठै किन थाकिरहेछ आज यस्तो विधि मेरो आकाश। मेरा थाकेका आँखा फिरफिरी आकाशमा चिप्लन्छन्। कति भिन्नता केवल 10-15 मिनट पहिलेको र अहिलेको आकाशमा, तर भिन्नता कस्तो, अहिले पनि त उस्तै रहन्छ आकाशको जस्तो केही छिन पहिले, अहिले पनि आकाशमा उस्तै चिल उडिरहेको छ जस्तो केही छिन पहिले। म बुझिरहेको छु आकाशमा साटिएको होइन मेरो मन साटिएको हो, मेरो भावना साटिएको हो, मानव म स्वयं साटिएको हुँ। काबा खाइरहेका ती बिच्छुकी जहाजहरू अब त्यतातिर फर्कन्छन् जताबाट ती आएका थिए। किम्रिकभित्रको कवि आँसुको तेज धारामा बग्न थाल्छ। आँसुले रिक्त मेरा आँखा ती जहाजमा टाँसिन्छन् र टाँसिरहन्छन्। फेरि पनि मेरा यी आँखा ती जहाजमा न रुसी अनुहार र आँखालाई देख्छन्, न चिनिया अनुहार र आँखालाई, न त ब्रिटिस अनुहार र आँखालाई देख्छन्, न जर्मन अनुहार र आँखाहरूलाई। साँच्ची साँच्ची ती जहाजहरू न रुसका थिए, न चीनका, न ब्रिटेनका थिए, न फ्रान्सका, न अमेरिकाका थिए, न जर्मनी र जापानका। ती जहाज त थिए मेमतका, युद्धका र दुश्मनका। तर दुश्मनको कहाँ छ दुश्मन? के जर्मन आँखा र अनुहारहरू दुश्मन हुन्? ब्रिटिस अनुहार र आँखाहरू दुश्मन हुन्? यो धरतीका कुनै पनि यथार्थ मान्छेहरू युद्ध चाहँदैनन्। फेरि दुश्मनको? अरे, यथार्थ मान्छे जातभित्र नै युद्ध र विनाशको एउटा वर्ग कसरी अस्तित्वमा आइरहेछ? उसको अस्तित्वको झङ्कारले कसरी मानवता दबिरहेछ? विश्वका सारा जनता एक गठ भएर त्यो झन्झन छिप्पिँदै गएको युद्धको अस्तित्वलाई मासी दिन सके, उसका विनाशका अट्टाहासहरूलाई उनकै हतियारहरूले पुरिदिन सके। तर कहाँ, युद्ध र दुश्मनले त रक्तविषको वरदान पाएको पो छ त। युद्ध जहिले पनि जहाँ पनि छ रे, त्यसबाट मुक्ति छैन रे। त्यसबाट मुक्ति पाउन त्यसको रगतलाई भुइँमा खस्न दिनुहुन्न रे। उफ, के त विनाशको अट्टहासलाई मेट्न नवरात्रिको अभ्यर्थना नगरी सुख छैन? के विश्वका तमाम मनुष्यले त्यसको रगतलाई भुइँमा खस्न नदिन भुइँमा जिब्राहरू नबिछाइ सुख छैन? युद्धको विरोधमा के त युद्ध नबनी सुख छैन? किमृक, युद्धले चपाइएकी त्यो स्वास्नी मान्छेको ठुटो झैँ भएको आकृतिलाई हेर्दा हेर्दै मूर्छा पर्छ। मूर्छाले दाँत बाँधिन्छ उसको। अहिलेसम्म पनि बगिरहेछ बगैँचाका फूलका बिरुवाहरूलाई पठाउन तयार पारिएको कुलोमा पानी। मात्र रङ साटिएको छ त्यसको, म भित्रको तटस्थताको रङ साटिए जस्तै। अरे, कहिले पो म तटस्थ हुन सकेको रहेछु र? युद्धले चपाइएको मेरो बुद्धिसम्म चेतनालाई छल्ने प्रयत्न पो रहेछ तटस्थता। किम्रिकको थाप्लोमा पानी ठोक्दा ठोक्दै म आफूलाई देख्न थाल्छु। तटस्थता त एउटा माध्यम मात्रै बनेको रहेछ। मलाई र मेरो वर्गलाई चपाएर थिलथिलो पार्ने युद्धका अनुहारप्रति म भित्रको विद्रोहले बालेको नपुंसक चाहिँ बनेको आगोलाई थामथम पार्ने तटस्थता त एउटा छल पो रहेछ। आफ्नो शरीरको मासु आफै लुस्न सक्ने ताकत आर्जन गर्ने कठै तटस्थताको अभ्यर्थनाभित्रभित्रै म त मेरै डाँडा काँडा र लेख व्यासीलाई पो प्रतीक्षा गरिरहेको रहेछु। मेरै पाखा पखेरा र वन जङ्गललाई पो त अभ्यर्थना गरिरहेको रहेछु। साँच्ची साँच्ची मेरा बितेका हरेक निमेष, हरेक पल, हरेक हप्ता र महिना अनि वर्षहरूले मलाई मेरै देशमा पो फर्काएको रहेछ। मेरै हावापानी र माटोमा पो फर्काएको रहेछ। म उड्न चाहन्थेँ, पखेटा हालेर भए पनि उड्न चाहन्थेँ मेरै देशतिर। कठै कति कल्पिरहेको थिएँ म दसैँका पहेँला पहेँला जमरा, तिहारका फूल अनि दुबोको माला लगाएको कुरा सम्झेर। म चाहन्थेँ मेरै देशका छातीभित्र गुम्सिरहेका कथालाई बुझ्न, यो कथालाई संसारका अरू जातिका मान्छेहरूका आन्तरिक कथासँग दाँचेर एउटा नयाँ मोड दिन। अनि चाहन्थेँ रचनात्मक बोधहरूलाई भ्युजाउन। त्यसपछि फेरि चाहन्थेँ दसैँको पिङमा मच्चिन, अनरसा र सेलको स्वाद दिन। अहिलेसम्म पनि कैद छँदैछ मेरा सम्झनाको पत्रमा मेरा देशका ऐसेलु, काफल र चिसो पानी। साँच्ची सम्झिन्छ मान्छे आफ्नै घरलाई, आफ्नै हावापानी र माटोलाई। के थाहा मलाई, तटस्थताको अभ्यर्थना गर्दा गर्दै पनि मेरो अचेतनको पत्रमा मेरै देश, मेरै भाषा, मेरै संस्कृति टाँसिएर रहला भन्ने। कठै त्यो सत्यको बोध पहिले नै हुँदो हो त विश्वको खुसीमा काउसो छरिदिने योद्धाको सिपाही बनेर आत्महत्याका झैँ पलालाई के खाँचाले बोक्थेँ होला र? त्यो युद्धको निम्ति टामिगन बोकेर धस्रनुको सट्टाबरू स्वयं युद्ध बनेर सङ्घर्षरत हुन्थ्यो होला युद्धको विरोधमा। युद्धको रगतलाई भुइँमा खस्न दिन यो जिब्रोमा गाँसेर धरतीभरि बिछाइदिने चेष्टा गर्ने थिएँ। युद्धका थोपाहरूलाई भुइँमा खस्न दिनुभन्दा पहिले पचाइदिने प्रयत्न गर्ने थिएँ होला। मेरी जङ्गली बहिनी बुनु, अभावले जोरग्रस्त देखिने बाको अनुहार, मेरी स्वर्गीय आमा सम्झनाको पत्र पत्रमा त्यसै त्यसै उदाइरहेछन्। मन थाम्न सकुला जस्तो छैन, त्यसै त्यसै रोइदिउँ चाहिँ लाग्छ। रुँदा रुँदा यो जङ्गलको निस्तब्धतालाई भत्काइदिउँ जस्तो लाग्छ। रुँदा रुँदा आँसु नै रित्याइदिउँ जस्तो लाग्छ। तर म रुन्न, साँच्ची साँच्ची रुन्न, रोएर पो हुन्छ कि? रुनुको साटोमा फेरि अगाडि छरिएका आवनुसका घोचाहरूलाई आफ्नो गर्दनमा तेर्स्याउँछु। दुवै पाखुराका कापले अचेटी अचेटी भाँच्ने प्रयत्न गर्न थाल्छु। तर आज म हिजो अस्तिको जस्तो डर हुन सकेको छैन। यस्तो लाग्छ जति बल गरे पनि त्यस्तो गर्न सक्दिनँ कि क्या हो। जतिपल्ट गर्दनमा घोचो तेर्साउँछु त्यति नै पल्ट स्मृतिमा त्यो बिग्रिएको हवाईजहाजका साना साना पाङ्राहरू उदाउन थाल्छन्, जसलाई गाडा बनाएर विशाल मरूभूमिमा मृगमर्गी चिकाका खोलाहरूलाई तर्ने बारेमा किम्रेकलाई सम्झाएको थिएँ पचासौँ पल्ट। तर म कातर हरफहरूले बेरिएर मुटुलाई गाउन दिने पक्षमा छैन। म फेरि र फेरि घोचो भाँच्ने प्रयत्न गर्न थाल्छु। अरे, आज के भएछ कुन्नी? घरिघरि मानसमा बन्दै नबनेको त्यो गाडा आइरहेछ। बनाउन चाहे पनि महिना दुई महिना त लाग्ला नै। फेरि पनि किम्रिक र मैले त्यो गाडा तान्दै मरूभूमिको मृगमरीचिकाका खेलहरूलाई तर्दै हिँडेको दृश्य आत्मसात चाहिँ हुन थाल्छ। म टाउको झड्काएर फेरि घोचोलाई बाँच्छु बेस गरी दुवै पाखुराका कापले अछुटेर। कालो ढेडु बाँदर्ने कता कताबाट आएर ठुटिएकी त्यो स्वास्नी मान्छेको शरीरमा आँखा चिप्लाइदिन्छ। उसको पिठ्यौमा मरेको बच्चा छ बहुमको छिर्काले छेडेको। त्यसको आलो घाउ र रातो रातो रगतलाई म प्रष्ट अनुभव गर्न थाल्छु। कालो ढेडु बाँदर भने कतै देखेको छैन। ऊ मरिसकेको छ गरे बहुमका छिर्का लागेर। तर जे होस्, म त्यतातिर ध्यान दिन्न, दिएर पनि त केही फाइदा छैन। त्यो गाडा आत्मसात झैँ हुँदाहुँदै फेरि मेटिन्छ। म फेरि फेरि र फेरि बाँच्न थाल्छु महन्ताभित्र आफूलाई कैद गरेर। Thank you. श्रुति सम्वेकमा हामीले अहिले सुनेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन हो। यो उपन्यास 147 पृष्ठमा आएर अब वाचन पूरा भएको छ। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा गिजुभाइको उपन्यास दिवास्वप्नको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।